नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मिति घोषणा नगरी चुनावको तयारी थाल्न आयोगलाई पत्राचार गर्ने सरकारको निर्णय। स्थानीय तह र निकायबारे अझै अन्यल। आयोगको प्रतिवेदन पुनरावलोकन गर्न समिति गठन।
खिम्ती ढल्केबर विद्युत प्रसारण लाइन आजबाट सञ्चालनमा। 700 मेगावाटसम्म बिजुली भारतबाट ल्याउन र नेपालबाट पठाउन सकिने।
सर्वोच्च अदालतले इच्छा मृत्युको कानूनी अधिकारका विषयमा छलफल गर्ने एमिकस क्युरी बोलाउने निर्णय।
खाली पेटमा लिची खानु घातक हुने एक अध्ययनको निष्कर्ष। लिचीमा हुने रसायनले रगतमा चिनीको मात्रा घटाएर ज्यानै जान सक्ने।
र मनाङ नक्सेन्दी क्लब झापा गोल्ड कपको सेमी फाइनलमा। सिमरा गोल्ड कपमा सरस्वती क्लबको विजयी शुरूआत।
प्रांगारिक कृषि पद्धतिको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन भन्ने नाराका साथ यही माघ 21 गतेदेखि 24 गतेसम्म कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका महेन्द्रनगर मालपोत कार्यालयको दक्षिणतर्फ अवस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रांगणमा सञ्चालन हुने 10 राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी 2073 सहभागी बनौ। अवलोकन गरौं, प्रांगारिक कृषि सम्बन्धी जानकारी लिई उत्पादन वृद्धि गरौं। देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्धनमा सहयोग गर्न सम्पूर्ण कृषक कम्पनी एग्रोभेट कृषक समूह सहकारी संघ संस्था र महिला तथा सज्जनवृन्दमा हार्दिक अनुरोध गर्दछौ।
मेला प्रदर्शनीको आकर्षणहरू: देशको विभिन्न भागमा उत्पादित प्रांगारिक कृषि उपजहरूको प्रदर्शन एवं प्रतियोगिता, बाली उपचार तथा माटो परीक्षण शिविर,
प्रांगारिक कृषि वस्तुहरूको खरिद बिक्री, खेती प्रविधि प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा अन्तर्क्रिया गोष्ठी,
प्रवेश निशुल्क तथा स्टल पनि निशुल्क उपलब्ध गराइने।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरिहर भवन ललितपुर। फोन 01-50-10-026। सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटी। फोन 0-94-44-187। जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर। फोन 0-79-5-22-183।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालोलाई नेपाली, मैथिली, भोजपुरी, अवधी, खस भाषामा रेडियो नाटकको श्रृंखला उत्पादनको लागि अनुभवी प्राविधिक पार्ट टाइमको आवश्यक परेकोले इच्छुक व्यक्तिले माघ 21 गते शुक्रबारसम्म आफ्नो बायोडाटा hr@unn.com.np मा पठाउन सूचित गरिन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले स्थानीय चुनावको मिति घोषणा नगरी आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले चुनावका लागि आवश्यक तयारी थाल्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको हो। आउँदो वैशाख मसान्तदेखि जेठ 10 गतेभित्र चुनाव गर्न उपयुक्त हुने भन्दै आयोगलाई तयारी थाल्न पत्रचार गर्ने बैठकले निर्णय गरेको छ। चुनावको मितिबारे सहमति हुन नसकेपछि सरकारले वैशाख मसान्तदेखि जेठ 10 गतेसम्मको समय उपयुक्त हुने निष्कर्ष मात्र निकालेको हो। यसबीचमा देशभरमा चरणबद्ध या एकै दिन भए पनि चुनाव गर्न सकिने सरकारको निष्कर्ष रहेको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। स्थानीय तह या निकाय कुनको चुनाव गर्ने भन्ने बारेमा भने सरकार अझै निर्णयमा पुग्न सकेको छैन। मन्त्री परिषद बैठकमा मन्त्रीहरूले फरक फरक विचार राखेका थिए। एक मन्त्रीका अनुसार ऐन कानून स्थानीय तहको चुनाव गर्ने गरी बनेकाले स्थानीय तहकै चुनाव गर्नुपर्ने पक्षमा धेरैको जोड़ भए पनि केहीले भने पुनर्संरचना आयोगको प्रतिवेदनमा विवाद भएकाले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्नुपर्ने अडान लिएका थिए। सरकारले पुनर्संरचना आयोगको प्रतिवेदनमा धेरै गुनासो आएको र विशेष गरी दुई नम्बर प्रदेशका विषयमा बढ़ी गुनासो रहेको निष्कर्ष निकाल्दै दुई हप्ताभित्र गुनासो मध्यनजर गरेर आवश्यक सिफारिश गर्न स्थानीय विकास मन्त्री हितराज पाण्डे, उद्योग मन्त्री नवीन्द्र राज जोशी र आपूर्ति मन्त्री दीपक बोहरा सम्मिलित समिति गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
सरकारले आयोगलाई प्रदान गरेको मापदण्ड दृष्टिगत गरी प्राप्त गुनासोहरूलाई समेत अध्ययन गरी दुई हप्ताभित्र मुख्य रूपमा दुई नम्बर प्रदेशको अध्ययन गरेर सुझाव दिनको निम्ति स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ। त्यस्तै निर्वाचन सम्बन्धी आवश्यक कानूनहरू पारित भइसकेकाले स्थानीय निर्वाचनको लागि आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरियो। स्थानीय निर्वाचन लिखित आग्रह गर्ने होइन, अब त्यो 15 दिन पछाडि आउँछ नि रिपोर्ट यहाँ।
यस्तै सरकारले चीनको गुआङझाउमा रहेको महावाणिज्य दूतमा सहसचिव रवि भट्टराईलाई नियुक्त गरेको छ भने शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ। तनहुको पालिङ खरेपलिङ क्षेत्रका 8 सामुदायिक वनलाई समेटेर चिया घर बनाउने निर्णय पनि बैठकले गरेको छ। मन्त्रालयहरूको पूँजीगत खर्च बढ़ाउन अनुगमन गठन पनि सरकारले गरेको छ। यस्तै बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले सीके राउतलाई जनकपुरबाट पक्राउ गरिएको जानकारी पनि दिनुभयो। जथाभावी बोल्दै हिँडेकाले उनलाई पक्राउ गर्नु परेको मन्त्री निधिको भनाई थियो।
स्थानीय तहको चुनाव सम्बन्धी विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ। राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घरतीले हिजो संसदमा पेश गर्नुभएको स्थानीय तहको चुनाव सम्बन्धी विधेयक आज सर्वसम्मतिले पारित गरेको हो। यो विधेयक पारित भएसँगै सरकारलाई स्थानीय तहको चुनाव गर्न कानूनी रूपमा रहेका अडचन सकिएको छ। सरकारले यसअघि चुनावका लागि आवश्यक निर्वाचन आयोग, मतदाता नामावली तथा निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पारित गरिसकेले विधेयक प्रमाणित गर्नु भएको छ। व्यवस्थापिका संसदबाट गएको माघ 12 गते पारित भएका दुई विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपतिले प्रमाणित गरेसँगै यी विधेयक ऐन बनेका छन्।
यसअघि प्रसारण भएको समाचारमा तनहुको पालिङ खरेपलिङ क्षेत्रका 8 सामुदायिक वनलाई समेटेर चिडियाघर बनाउने निर्णय मन्त्री परिषद बैठकले गरेको छ हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौं। अब बाँकी खबर। खिम्ती ढल्केबर विद्युत प्रसारण लाइन आजबाट सञ्चालनमा आएको छ। दोलखाको खिम्तीमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 220 केभीको खिम्ती ढल्केबर प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो। प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालकै पहिलो 220 केभीको प्रसारण लाइनको उद्घाटन गर्न पाउनु हर्षको कुरा भएको र यो देशकै लागि महत्वपूर्ण भएको पनि बताउनुभयो। उहाँले सबै विकासका आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरेर मात्र देशको मुहार बदल्न सक्ने बताउनुभयो। यस्तै कार्यक्रममा ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानले नागरिकमा उत्साह भरेको भन्दै यसले सकारात्मक परिणाम दिएको बताउनुभयो। 2062 सालमा शुरू भएको आयोजना सम्पन्न गर्न 1,95,00,000,00,000 लगानी भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। प्रसारण लाइनमा 700 मेगावाटसम्म बिजुली भारतबाट ल्याउन र नेपालबाट पठाउन सकिनेछ।
सर्वोच्च अदालतले इच्छा मृत्युको कानूनी अधिकारका विषयमा छलफल गर्न एमिकस क्युरी बोलाउने निर्णय गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले इच्छा मृत्यु गम्भीर विषय भएकाले परामर्शका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो। छलफलका लागि नेपाल बार एसोसिएशनबाट 3 जना र सर्वोच्च अदालत बार एसोसिएशनबाट 3 जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन अदालतले बारलाई आग्रह गरेको छ। बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानूनी रूपमा व्यवस्था गर्नु पर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तम प्रसाद रिमालले 2 वर्ष अघि रिट निवेदन दायर गर्नुभएको थियो। निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठिक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानूनी व्यवस्था हुनुपर्ने माग गरिएको छ।
स्वतन्त्र मधेसको माग गर्दै आएका सीके राउत जनकपुरमा पक्राउ परेका छन्। उनलाई जनकपुर माछा बजारमा डेडाबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय लहानबाट राज्य विप्लवको मुद्दामा प्राप्त पक्राउ पत्रका आधारमा राउतलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। उनलाई आजै सिराहा पठाइएको छ। प्रहरीले राउतसँगै स्वतन्त्र मधेस गठबन्धनका 53 जना विरूद्ध राज्य विप्लवको मुद्दा चलाउने तयारी गरेको छ।
भारतीय पक्षले महोत्तरीको मटिहानीमा रहेको 10 गजामा निर्माण गरेको पक्की पुल र नाला भत्काउन मधुबनीका जिल्ला प्रमुखले निर्देशन दिनुभएको छ। भारत बिहारको मधुबनीमा भएको भारत नेपाल सीमा सत्यापन एवं मरमत कार्यशालामा मधुबनीका जिल्ला प्रमुख गिरवल दयाल सिंहले भारतीय पक्षले 10 गजा क्षेत्रमा निर्माण गरेको पक्की सड़क र नाला तुरन्त भत्काउन निर्देशन दिनुभएको हो। उहाँले आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मरमत सम्मार र व्यवस्थापन गर्ने पनि बताउनुभयो। बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव लगायत सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो। सीमा क्षेत्रको 10 गजा भन्दा दुवैतिर 30 मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण गर्न नहुने भए पनि भारतले मटिहानी स्थित 10 गजा क्षेत्र मिचेर पक्की सड़क र नाला निर्माण गरेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मुनि तथा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
ओहो नातिनी, त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
भुवा पर्व नेपालको कुन क्षेत्रको प्रसिद्ध पर्व हो?
ए पश्चिमाञ्चल क्षेत्र, बी सुदूरपश्चिमाञ्चल क्षेत्र।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मिति घोषणा नगरी चुनावको तयारी थाल्न आयोगलाई पत्रचार गर्ने सरकारको निर्णय, सर्वोच्च अदालतले इच्छा मृत्युको कानूनी अधिकारका विषयमा छलफल गर्ने, खिम्ती ढल्केबर विद्युत प्रसारण लाइन आजबाट सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। प्रकोप न्यूनीकरणको लागि सिमसार भन्ने नाराका साथ विश्व सिमसार दिवस आज नेपालमा पनि मनाइएको छ। वातावरणीय सन्तुलनका लागि सिमसारको मुख्य भूमिका रहेको भन्दै सन् 1971 फेब्रुअरी 2 तारीकमा यो दिवस मनाउन थालिएको हो। नेपालले भने 1991 मात्र यो दिवस मनाउँदै आएको छ। सिमसार क्षेत्रको संरक्षणमा सरकार, संघ संस्था र स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण हुन्छ। पीटी लोपचनको रिपोर्ट।
हजारौं थरीका चराचुरुङ्गी, विभिन्न जातका जीवजन्तुको वासस्थान, वनस्पतिको विविधता र ताल तलैयाले भरिएको संरक्षित प्राकृतिक सम्पदा नै सिमसार क्षेत्र हो। सिमसार क्षेत्रका लागि आवश्यक मापदण्ड पुर्याई स्विजरल्याण्डमा रहेको महासन्धिको सचिवालयमा प्रस्ताव गरेपछि त्यसको अनुगमन गरी सिमसार घोषणा गरिन्छ। सिमसार क्षेत्र घोषणा भएपछि अन्तर्राष्ट्रिय महत्व पाउने र स्थानीय बासिन्दा, गैर सरकारी संस्था तथा सरकारलाई संरक्षणप्रति जिम्मेवार बनाउने बताउनुहुन्छ भू तथा जलाधार संरक्षण विभागका उपसचिव राजु सापकोटा।
रामसार सूचीमा सूचीकृत हुने बित्तिकै त्यो सिमसार क्षेत्रको चाहिँ एउटा राष्ट्रिय महत्व, स्थानीय र राष्ट्रिय महत्व मात्रै नभएर त्यसको चाहिँ समग्र अन्तर्राष्ट्रिय महत्व चाहिँ त्यसले चाहिँ बोक्ने भयो।
सन् 1987 रामसार महासन्धिको पक्ष राष्ट्र बनेको नेपालको माई पोखरी, कोशी टप्पु, बीस हजारी ताल, घोडाघोडी ताल, गोक्यो, गोसाईकुण्ड, सेफोक्सुण्डु, राराताल तथा कास्कीका 9 ताललाई सिमसार क्षेत्र घोषणा गरिसकेको छ। सिमसार क्षेत्र भएपछि सरकारले स्थलगत व्यवस्थापन आवधिक योजना बनाउनुपर्छ। यसले दुर्लभ, संकटान्मुख र संकटापन्न जन्तुको वासस्थान संरक्षण र सिमसार क्षेत्रको व्यवस्थापनमा टेवा पुग्ने बताउनुहुन्छ डब्ल्यूडब्ल्यूएफ एकीकृत नदी बेसिन व्यवस्थापनका प्रोग्राम म्यानेजर भवानी डंगोल।
रामसार साइटमा सूचीकृत भइसकेपछि यसको स्थलगत व्यवस्थापन योजना भन्छ, साइट म्यानेजमेन्ट प्लानहरू बनाउने, त्यस क्षेत्रको संरक्षणको लागि त्यो प्लान अनुसार कार्यक्रमहरू गर्ने, यसले गर्दाखेरि चाहिँ स्थलगत व्यवस्थापन योजनाहरू बनाएर यसको कार्यान्वयन गरेर त्यो सिमसार क्षेत्र रामसार साइटको चाहिँ व्यवस्थापनमा अझ बढी टेवा पुग्छ।
रामसार क्षेत्रको स्थलगत व्यवस्थापन आवधिक योजनामा संरक्षणप्रति स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय भूमिकाको वर्गीकरण गरिएको हुन्छ। स्थानीय बासिन्दाले सक्ने संरक्षणको काम स्थानीय बासिन्दाले र नसक्ने काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको निकायले गर्ने हुँदा जैविक विविधता, वन्यजन्तु र पशुपक्षीको संरक्षणमा सामूहिक बल पुग्छ। सिमसार क्षेत्रमा प्रवेश गर्ने व्यक्तिले समेत संरक्षणलाई प्रतिकूल हुने कुनै पनि काम गर्नुहुँदैन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का:
उहाँहरूको रोल त अब ठूलो हुन्छ वास्तवमा, उहाँको संरक्षण गर्नको निम्ति, जनचेतनाको निम्ति, त्यसको व्यवस्थापन गर्नको निम्ति कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ क्रियाशील भएर चाहिँ सहयोग गर्ने उहाँहरूको प्रमुख भूमिका हुन्छ।
जैविक विविधता, वन्यजन्तु र पशुपक्षीको संरक्षणबाट परम्परागत पेसा व्यवसायको जगेर्ना हुने, खानेपानीको स्रोत संरक्षण हुने र सिमसारसँग सम्बन्धित पेसा तथा व्यवसायको प्रवर्धन हुने सम्भावना हुन्छ। यसका लागि सिमसार क्षेत्र संरक्षण कार्यक्रमलाई योजनाबद्ध तरिकाले अगाडि बढाउन आवश्यक छ।
सिमसार क्षेत्रको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बारेको यो रिपोर्टपछि अब विभिन्न आन्दोलन, विद्रोहका कारण हटाइएका शिक्षक तथा कर्मचारीको पुनर्बहालीको कुरा। 2046 सालको आन्दोलन, 10 वर्षे माओवादी विद्रोह तथा विभिन्न आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको पुनर्बहालीको लागि अहिले तेस्रो पटक आयोग बनाएर काम भइरहेको छ। पटक पटक आयोग बन्ने तर द्वन्द तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीका समस्या समाधान नहुँदा वास्तविक शिक्षकले समस्या भोगेका छन्। यसपटकको आयोगले पनि समस्या समाधान गर्ला भन्ने पक्का छैन। अर्जुन पोखरेलको रिपोर्ट।
शान्ति समितिमा मैले जिल्लामा दिएँ सत्यनिर्माण तथा मेलमिलाप आयोगलाई। अब यो यहाँ चाहिँ शान्ति समितिले सिलबन्दी प्याक गरेर मलाई यो दर्ता नम्बर दिएको।
केही दिन अघि शिक्षा विभाग भक्तपुर पुग्दा पुनर्बहालीको निवेदन दिन विभिन्न जिल्लाबाट बल्ल तल्ल शिक्षा विभागको भवन खोज्दै आएका पूर्व शिक्षक तथा कर्मचारी भलाकुसारी गर्दै थिए। शिक्षा ऐनको 8 संशोधनमा व्यवस्था भए अनुसार सरकारले राजनीतिक पूर्वाग्रह, द्वन्द तथा आन्दोलनबाट हटाइएका शिक्षक तथा कर्मचारीको पुनर्बहालीको लागि जाँचबुझ आयोग बनाएर माघ 17 गतेसम्म निवेदन दिन भनेपछि जागिर पुनर्बहाली हुने आशामा विभिन्न जिल्लाबाट 247 स्थायी तथा अस्थायी पूर्व शिक्षक तथा कर्मचारीले शिक्षा विभागमा रहेको आयोग पत्ता लगाएर निवेदन दिएका छन्। कतिजना त निवेदन दिने ठाउँ पत्ता लगाउन नसकेरै हैरान भएको गुनासो गर्दै थिए। गुमेको जागिर फेरि फर्किन्छ कि भनेर उनीहरूले निवेदन दिएका छन्। 10 वर्षे सशस्त्र युद्धको क्रममा पर्वत देवपुरको स्कूलबाट हटाइएका शिक्षक जीवनाथ शर्मा।
म नेपाल शिक्षक संघको जिल्ला कार्य समितिको सदस्य भएर आस्थाको आधारमा चाहिँ मलाई तत्कालीन विद्रोही पक्ष भन्नाले माओवादीहरूबाट म चाहिँ पीडित बनेको, बाँच्दै राखे नातै राख्नु पाइन्छ भन्ने उद्देश्यले म चाहिँ विस्थापित भएँ। यो जाँचबुझ समितिको कार्यालयमा आउँदाखेरि मलाई यहाँ आएर खोज्न, एउटा पर्वतको कुनादेखि आएर यहाँ खोज्दाखेरि मेरो बिहानदेखि अहिलेसम्म समय गइसक्यो। त यदि सत्य तथ्य हो, उहाँहरूले सही किसिमको छानबिन गर्नुभयो, यो मर्कामा परेकालाई न्याय दिनुपर्छ भनेर नै यो समिति गठन भएको होला, सत्य तथ्य आउँछ नै।
यसअघि 2052 सालको कार्यदलले 2054 सालमा तयार पारेको प्रतिवेदनमा राजनीतिक पूर्वाग्रहका कारण अस्थायी र स्थायी गरी झण्डै 200 शिक्षक हटाइएको उल्लेख गरेको थियो। यस्तै 2069 सालको अर्को कार्यदलले 869 जना शिक्षक तथा कर्मचारी रहेको विवरण संकलन गरेको थियो। तर पनि 2046 सालको आन्दोलनदेखिका शिक्षक कर्मचारीका समस्या भएको र राजनीतिकरण भएकोले वास्तविक शिक्षक पनि पुनर्वहाली हुन पाएनन्। अहिले पनि चैत 17 गतेसम्म सरकारलाई प्रतिवेदन बुझाउने गरी पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुली अध्यक्ष रहेको जाँचबुझ समितिले काम त शुरू गरेको छ, तर राजनैतिक दबावमा पुनर्वहाली हुन खोज्ने र ठ्याक्कै मिल्ने प्रमाण नभएका कारण प्रतिवेदन लेख्न समस्या हुने आयोगकै कर्मचारी बताउँछन्। जाँचबुझ समितिका अध्यक्ष गोविन्द प्रसाद पराजुली,
पेश हुन आएका कागज प्रमाणहरू चाहिँ कति सही सत्य तथ्यगत कुरामा आधारित छ भन्नेसम्म कुरा हो, त्यो चाहिँ त अध्ययनबाटै छुट्याउँदै जानुपर्ने कुरा छ। अब तिनको के हो त, मर्का चाहिँ नि वास्तविकता हो कि होइन, यदि हामीले यहाँबाट छुट्याउन नसक्ने भयौँ भने त्यसको पनि चाहिँ नि बाटो केही त चाहिँ नि देखाइदिएर इङ्गित गरेर सिफारिस गर्नुपर्ने हुनसक्छ कि।
राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनबाट हटाइएको दावी गर्दै अहिलेसम्म 1116 जनाले जाँचबुझ समितिमा निवेदन दिएका छन्। जाँचबुझ समितिको कामलाई कतैबाट हस्तक्षेप भएन भने मात्रै अन्यायमा परेका वास्तविक शिक्षक तथा कर्मचारीको समस्या सम्बोधन हुन सक्छ।
सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेर हदबन्दीको विरोध छोडेर स्वतन्त्र विद्यार्थी युनियन सोभियोको चुनावमा सहभागी हुन नेभी संघका पदाधिकारीलाई निर्देशन दिनुभएको छ। संघका पदाधिकारीलाई बोलाएर सभापति देउवाले 28 वर्ष काटेका विद्यार्थी नेतालाई पार्टीमा व्यवस्थापन गर्ने आश्वासन दिँदै अहिले संगठन बनाउने र चुनावमा जिताउने तयारीमा लाग्न निर्देशन दिनुभएको हो। तर विद्यार्थी नेताहरूले भने लामो समयदेखि आफूहरूले भोट दिन नपाएकाले भोट दिन र उम्मेद्वार बन्न पाउनुपर्ने भन्दै सभापति को प्रस्ताव आफूहरूलाई मान्य नहुने बताएका छन्।
भत्ता नपाएको भन्दै देशभरका गाविस सचिवले काम बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ। धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँ गाउँबाट काम लिएर सदरमुकाम पुगेका सेवाग्राहीलाई समस्या भएको हो। माग पूरा गर्न दिएको समयभित्र सरकारले व्यवस्था गरेकाले आजदेखि सबै काम रोकिएको गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताउनुभयो।
मेरो पनि भन्नु छ।
श्रीमानले जलाउँदा घाइते भएकी सुनिता खटिकको निधन भएको खबर हिजोको नेपाल दर्पणमा सुनेर रीता श्रेष्ठ फेसबुकमा लेख्नुहुन्छ, जबसम्म यस्ता घटनामा संलग्नलाई कारवाही गर्न कड़ा कानून बनाइँदैन यस्ता घटनामा कमी आउँदैन।
आयल निगमले नाफा गरिरहेका बेला ग्यासको भाउ बढ़ाएको भन्दै खुमराज तिवारीले आफ्नो असन्तुष्टि फेसबुकमा लेख्नु भएको छ। उहाँ भन्नुहुन्छ, ग्यासमा भएको घाटा पूरा गर्न त मूल्य बढ़ाइयो, तर पेट्रोल डिजेलमा भएको नाफाको बोनस कति बाँडियो? यो वा त्यो बहानामा मर्ने त नागरिक नै हो। यहाँ पनि सुधारका लागि अर्को कुलमान घिसिङ चाहिने भयो।
रवि लामा विद्युतीय सामानको प्रयोग कम गरेर लोड सेडिङ घटाउन सहयोग गरिरहेका बेला ग्यासको भाउ बढाउनु हुँदैन थियो भन्नुहुन्छ। उहाँ फेसबुकमा लेख्नुहुन्छ, भाउ बढेपछि ग्यास बचाउन राइस कुकर प्रयोग गरे भने लोड सेडिङ घटाउने अभियानमै असर पर्न सक्छ।
तर पदम पौडेलले फेसबुकमै विद्युत प्राधिकरण प्रति गुनासो गर्नुहुन्छ, देशभर लोड सेडिङ घट्यो भन्छ प्राधिकरण, तर कपिलवस्तुमा अहिलेसम्म 8 घण्टा भन्दा बढी लोड सेडिङ भइरहेको छ। के सबै बिजुली काठमाडौँतिरै लगिएको हो?
अनि विश्व सिमसार दिवसको सन्दर्भमा माधव सिमखडा ट्वीट गर्नुहुन्छ, सिमसारको हालत त मरूभूमिको प्राणीको भन्दा पनि खस्किँदो छ, सुधार गर्न छुट्याइएको रकम कर्मचारीलाई तलब व्यवस्थापन गर्दैमा सकिन्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ। अब विदेशको खबर। खाली पेटमा लिची खानु जोखिमपूर्ण रहेको एक अध्ययनले देखाएको छ। भारतको बिहारमा सयौं बालबालिकाको थाहा नभएको रोगबाट ज्यान गएको घटनाको अनुसन्धान गर्ने क्रममा अमेरिका र भारतका वैज्ञानिकले खाली पेटमा लिची खाँदा ती बालबालिकाको ज्यान गएको निष्कर्ष निकालेका हुन्। ज्यान गुमाउने अधिकांश बालबालिका लिची उत्पादन हुने क्षेत्रका गरीब परिवारका रहेका र उनीहरूले बगैंचामा झरेको लिची खाएका स्वास्थ्य पत्रिका दल ल्यान्सेटले उल्लेख गरेको छ। लिचीमा शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमता ह्रास गर्ने हाइपोग्लिसिन नामक विषादी हुने र खाली पेटमा लिची खाँदा बालबालिकाको रगतमा चिनीको मात्रा कम भएर उनीहरूको ज्यान गएको अध्ययनको निष्कर्ष छ। अनुसन्धानकर्ताले सन् 2014 मेदेखि जुलाईका बीचमा बिरामी परेका बालबालिकामा अध्ययन गरेको थियो। अध्ययनका क्रममा उनीहरूले अभिभावकलाई लिचीको मात्रा कम गर्न तथा बालबालिकाले साँझको खाना खाए नखाएका बारेमा ध्यान दिन पनि सुझाव दिएको बीबीसीले उल्लेख गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। बिर्ता मोडको डोमालाल रंगशालामा भएको खेलमा न्युरो टीम एनआरटीलाई 4-0 हराउँदै मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो। यसैबीच 8 सिमरा गोल्ड कप फुटबलमा सरस्वती युथ क्लबले विजयी शुरूआत गरेको छ। उद्घाटन खेलमा आज सरस्वतीले आयोजक नव जनजागृति युवा क्लबलाई 2-0 हराएको हो।
नेत्रहीन विश्वकप 2020 क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ। भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई 6 विकेटले हराएको हो। दक्षिण अफ्रिकाले दिएको 147 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 4 विकेटको क्षतिमा भेटाएको थियो। नेपालका लागि सुनिल सुवेदी छेत्रीले 46, सुनिल राणा मगरले 38 तथा रमेश बहादुर बानियाले 24 रन बनाए। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 146 रन बनाएको थियो। नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ।
र नेपाली सेनाका रत्नजीत तामाङ र नङ्सल देवी तामाङले 13 राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। प्रतियोगिताको पुरूष युगलतर्फ सेनाका रत्नजीत र नवीनको जोडीले उपाधि जिते। यसै गरी सशस्त्र प्रहरी महानिरीक्षक 14 राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा भनी न्यू डायमन्ड एकाडेमीले एपीएफलाई पराजित गर्दै उपाधि जितेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मिति घोषणा नगरी चुनावको तयारी थाल्न आयोगलाई पत्राचार गर्ने सरकारको निर्णय। स्थानीय तह र निकायबारे अझै अन्यूल। आयोगको प्रतिवेदन पुनरावलोकन गर्न समिति गठन।
खिम्ती ढल्केभर विद्युत प्रसारण लाइन आजबाट सञ्चालनमा। 700 मेगावाटसम्म बिजुली भारतबाट ल्याउन र नेपालबाट पठाउन सकिने।
सर्वोच्च अदालतले इच्छा मृत्युको कानूनी अधिकार विषयमा छलफल गर्ने। एमिकस क्युरी बोलाउने निर्णय।
खाली पेटमा लिची खानु घातक हुने एक अध्ययनको निष्कर्ष। लिचीमा हुने रसायनले रगतमा चिनीको मात्रा घटाएर ज्यानै जान सक्ने।
र मनाङ मर्स्याङदी क्लब झापा गोल्ड कपको सेमी फाइनलमा। सिमरा गोल्ड कपमा सरस्वती क्लबको विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।